कि जो जिलबाब में हो, फिर यह कि मुझे ना चिढ़ना, मैं ऐसी वैसी कोई औरत नहीं। ठीक है, तो इस तरह से ये इतनी बात तो सही है, मगर इसके बाद जो ये कह देना नहीं जी उसी जमाने के लिए था, आज के लिए है ही नहीं, तो फिर ये आयत यहाँ पे क्या कर रही है? किसी तफसीर में ये दिखा दें कि ये लिखा कि ये आयत मनसूख है, ये आयत है ही नहीं, या कोई मौलवियों ने ये खुद ही बना लिए जी, ईजाद कर लिए इन्होंने ये चीजें। जितना ज्यादा औरत पर्दे में हो उतनी ही ज्यादा उसकी परफेक्शन है, उतना ही ज्यादा उसके लिए अच्छा। ये एक ऐसा यानी टेस्ट है औरत का, जिसमें क्योंकि औरत के अंदर अल्लाह ताला ने ये एक रखी है चीज के उसको अच्छा लगता है कि मैं बनूं संवरूं जीनत करूं, ये उसकी नेचर है, और इसे मना भी नहीं किया गया। आप करें जरूर, बल्कि करना अच्छी बात, बाज जगहों पे तो सवाब के काम है, ये सोचो औरों के लिए किया जाए, मगर उसके अलावा जगहों पे करना ये एक औरत के लिए इम्तिहान है, बहुत बड़ा इम्तिहान है। और यहीं पे हमारी खुदा खौफी पता चल जाती है कि कितना खौफे खुदा हमारे अंदर है, कितना वाकई हम अल्लाह से डरते हैं, कितना वाकई अल्लाह के आगे जवाब देने की हमें फिक्र है, क्योंकि ये हुक्म अल्लाह का है, किसी लोगों का नहीं है। अब इसके बाद क्या हमारे पास कोई चॉइस रह जाती है? जैसे पहले हमने ये आयत पढ़ी है कि जब अल्लाह और उसका रसूल कोई फैसला कर ले तो मोमिनों के पास कोई चॉइस नहीं है कि वो अब आगे से अब इसके अंदर वो बताएंगे कि अब हमने ये करना है या नहीं करना, ये अब उनके पास चॉइस नहीं है, ये हम पढ़ चुके हैं बात। इसके बाद ये भी बताए ना कि ये जब हम आयत पढ़ेंगे तो इसके बाद क्या हमारे पास कोई चॉइस रह जाएगी कि हम फैसले करें इस बारे में? क्या हम यानी जो आयत हमारी पीछे गुजरी है आयत नंबर 36, वहां पे तो हमने ये कह दिया कि हाँ हमने मान लिया और अल्लाह ताला का हुक्म है ये बात, और हमने समेना वताना कर दिया कि नहीं किसी मोमिन मर्द और किसी औरत के लिए कि जब अल्लाह और उसका रसूल किसी बात का फैसला कर ले तो उनके पास उस मामले में कोई इख्तियार हो। तो अब हमारे मेरे और आपके पास तो कोई इख्तियार भी नहीं, अब कोई चाहे पूछे तुम्हें कौन यहाँ पे देखता है, इस कंट्री में तो कोई देखता ही नहीं है, इसमें तो कोई कुछ कहता ही नहीं है, इसमें कौन से ऐसे मुनाफिक हैं जो तुम्हें हूटिंग करें, है या नहीं है? जब अल्लाह और उसके रसूल ने एक फैसला कर दिया तो आई डोंट हैव एनी चॉइस, मुझे चॉइस दी नहीं गई, मुझे ये नहीं कहा गया उसके बाद आप खुद भी सोच लेना जब अल्लाह का हुक्म आ जाए। अब इसमें आगे से बजाय इसके कि उसको समेना वाताना करना, ये कह देना पर्दा तो कुछ भी नहीं है, ये तो ऐसी बनाई हुई बातें हैं, ये कहां से आ गया? ये तो हमारी ख्वाहिशात का मजहब तो हो सकता है, ये इस्लाम का मजहब नहीं है, हमें तो जरूरत ही नहीं है, हम तो बस इस तरह सवारी पे बैठते हैं वहां पे उतर जाते हैं। तो जो महातुल मोमिनीन थी ना, आपने पढ़ा है वो सूरह नूर में, हौदज में बैठी थी हजरत आयशा रजी अल्लाह तआला अन्हा, वो कोई ऐसे ही घूम नहीं रही थी, वो अब आज अगर आपकी गाड़ियां हैं जिनमें आप बैठ के कहीं चले जाते हैं, तो उस जमाने में भी हौदज होते थे, वो बाकायदा जैसे डोली टाइप चीज होती है, वो कैमल के ऊपर ऊंट पे रखी जाती थी, उसके अंदर वो बैठी होती थी। जब भी तो उनको पता ही नहीं चला ना कि ये है भी अंदर या नहीं है, तो वो उठा के ले गए, उन्होंने ऊपर रख दिया और वो चल पड़े। आयशा रज़ी अल्लाह तआला का पढ़ा था ना पूरी स्टोरी, उसमें भी आया था कि उन्होंने फरमाया था कि मैं वो हज़रत सफ़वान ने मुझे उससे पहले देखा हुआ था, हिजाब की आयात उतरने से पहले, इसका मतलब है कि अब नहीं देखा था, अब वो इसलिए पहचान गए क्योंकि उन्होंने पहले देखा था, तो उनको पता था ये हज़रत आयशा है, क्योंकि उस वक्त उनका पर उन्होंने फौरन उठ के अपना हिजाब वगैरह सही किया। अब ये आयात को फिर ऐसे बता देना कि ये तो समझ ही नहीं आती, ये तो पता नहीं क्या है, और इसके अंदर तो कुछ और ही मतलब बना के पेश करते ना, ये अल्लाह के कुरान को बदलना है कि उसके मन माने माने कर लेना, जो माने सहाबा ने किए, जो माने आपके आइम्मा कराम ने किए, उन सारों से हट के अब आज का कोई खड़ा होता है और वो कुछ माना बना लेता है, कोई कुछ मॉडर्न किस्म के ऐसे लोग आ गए हैं जो अपने आप को स्कॉलर कहते हैं, वो कहते हैं ये तो चीजों की जरूरत ही नहीं है, बस सारे इकट्ठे बैठो और इकट्ठे उठो और कोई फर्क नहीं पड़ता इससे, ये कहाँ से है बताएं? कौन कहता है जी कि पर्दा है? कोई भी पर्दा नहीं, ये उनकी अपनी बनाई हुई बातें। तो कम अज कम ये तो ये सोचें कि ये आयात क्या कह रही, ये आयात सऊदी अरब के लिए नहीं है, ये आयात दुनिया में हर जगह के लिए, ये जहां पे भी दुनिया में आप रहेंगे वहां पे इन्हीं आयात के ऊपर चलना है, क्योंकि कुरान हर जगह के लिए भी है। तो इसके बाद फिर तावीलें नहीं करनी चाहिए, इसके बाद फिर इसकी मनमाने माने नहीं करने चाहिए, और इसको समय ना वाताना कहना चाहिए, और अल्लाह से दुआ करनी चाहिए हम सबको कहते हैं इसमें इस एक आयत पे हम अगर हमारा इम्तिहान हो गया आखरत में, तो और तो कोई चीज पूछने की जरूरत ही नहीं रहनी। यहीं पे अगर फेल होगा तो फिर क्या होगा हमारा? हर दिन और रात जितनी नजरें हमारे ऊपर उठेंगी उन सब का हमें हिसाब देना पड़ गया तो क्या होगा? अल्लाह अकबर। अल्लाह ताला ने फरमाया वकान अल्लाह गफूर और रहीम है, और अल्लाह ताला गफूर और रहीम है। इसका मतलब ये नहीं है कि अल्लाह गफूर और रहीम है अब उसके बाद ये जो हुक्म दिया हुआ है मानने की जरूरत नहीं है। हुक्म तो दे दिया गया है लेकिन कोई बात नहीं, अल्लाह गफूर और रहीम है ये मतलब नहीं है। अल्लाह गफूर और रहीम है यानी अल्लाह ने देखो है और तो तुम्हें बचाने के लिए, तुम्हारी प्रोटेक्शन के लिए, तुम्हारी सेफ्टी के लिए ये हुक्म नाजिल फरमाया। वो कितना रहम फरमाने वाला है। और जो गुजर चुका, जो औरतें इससे पहले जब ये हुक्म नहीं पता था वो बेपर्द फिरती रही, तो अल्लाह माफ फरमाने वाला। समझ आई बात? अब आगे लइल्लम यंतहिल मुनाफिकून, अलबत्ता अगर ना बाज आए मुनाफिक। अब यहाँ पे चूंकि वो मुनाफिकीन, मैंने जैसे आपको बताया वो औरतों को छेड़ते भी थे, तंग भी करते थे, उल्टे काम भी करते थे। आपको पता है जो सूरह नूर में ज़ताशा रज़िला तलान्हा पे तोहमत की बात है, वो भी एक मुनाफिक की चाल थी। वल्लज़ीना फ़ी क़ुलूबिहिम मरदुन, और वो लोग जिनके दिलों में मर्ज है, खराबी है दिलों में, यानी मुसलमानों की बदख्वाही करना, मुसलमानों के लिए आए दिन मसले क्रिएट करना, औरतों से छेड़ छाड़ करना मुसलमानों की, ये दिलों में खराबी की अलामत है। अब ये आज के वक्त में भी देख लें कि जो यही काम आज के वक्त में करते हैं तो फिर वो अपने आप को मोमिनों की कैटेगरी में तो नहीं ला सकते। ये मुनाफिकत है, ये मुनाफिकों की निशानियां हैं, वो ऐसा किया करते थे। वल मुर्जिफून फिल मदीना, और बुरी खबरें उड़ाने वाले मदीना में। मदीना में बुरी खबरें क्या उड़ाते थे? जब आप सल्लल्लाहु अलैहि वसल्लम किसी सहाबा को भेजते थे मुहिमात के पर, कहते थे वो तो मारे गए हैं सारे, उन्होंने तो बच के आना ही नहीं है। और फिर और क्या बुरी अफवाहें फैलाते थे, फलां कबीला तो अब हमला करने वाला है, अब नहीं कुछ बचना, जितना खाना पीना है खा लो, अब बचोगे नहीं तुम। अब इससे क्या होता था? इतनी एक स्केयर होती थी, एक खौफ, एक सनसनी, लोग परेशान हो जाते थे। और ये आज भी लोगों के तरीके हैं, यानी सोचो कि देखो सुभान अल्लाह, उस वक्त अगर मुनाफिक थे ना तो आज मुनाफिक ना सही हम कहें, लेकिन मुनाफिकों वाले काम करने वाले जरूर आज भी मौजूद हैं। ऐसी ऐसी सनसनी लोग फैलाते हैं, ओहो अगर आप कोई क्लास लेंगे कुरान की आप तो नजरों में आ जाएंगे, आप तो ऐसे हो जाएगा भाई फोन टेप हो रहे हैं, ये हो रहा है, और इतने इतने व्हाट्सएप पे मैसेज, बस रिकॉर्डिंग शुरू हो गई है, आज से शुरू हो गई, अब कुछ ना भेजना, अब ऐसे ना करना। क्यों सनसनियां फैलाते हो? कुछ लोगों को शौक होता है कि ऐसी खौफ ज़दा करने वाली खबरें लोगों में फैलाएं, ताकि लोग भी सहम जाएं, लोग डर जाएं, जहां बैठेंगे बस अब से तो ऐसा होने लगा है, इमिग्रेशन का ये लॉ आ रहा है, अब तो किसी ने नहीं बचना, अब तो हमारे ऊपर ये मुसीबत आ जाएगी। वो किसी ने बड़ा अच्छी एक बात भेजी थी कि नेगेटिव लोगों के साथ ना रहो, क्योंकि वो हर सोल्यूशन में भी प्रॉब्लम निकाल लेते हैं। वाकई वो मुनाफिकीन ऐसे ही थे कि वो यानी हालात अगर सही भी जा रहे हैं, उन्होंने कुछ ना कुछ उल्टी ऐसी बातें करनी है जिससे कि लोगों में खौफ पैदा रहे, लोग पैनिक रहे, लोग परेशान हो जाए। कहीं हमारी तो नेचर ऐसी नहीं है, हमें जरा सी कोई बात पता चले वो फोन उठा के उसको बता रहे हैं, ओ तुम्हें पता है ये हो गया, वो हो गया, फलां पकड़ा गया, फलाने के साथ ऐसा हो गया। क्यों? ताकि हम चाहते हैं लोगों में खौफ पैदा हो, सनसनी पैदा हो, उससे हमें मजा आता है, ये हमारे लिए थ्रिल की बातें। इस तरह के आदात को छोड़ना है, ये मुनाफिकों की बातें थी, हेजान अगेंस्ट, अफवाहें उड़ाना। ये पब्लिक के अंदर ना चैन से तो लोग ना कभी बैठे, बस लोगों को हर टाइम कोई परेशानी रहे। देखिए ना, ये ऐसे लोग जो होते हैं ना माशरे में कहीं ना कहीं मौजूद होते, इनसे दूर रहने में ही आफियत होती, ये आपको कभी चैन से नहीं बैठने देते। तो फरमाया ये जो तीन तरह के लोग हैं, मुनाफिक हैं, जिनके दिलों में मर्ज है, जो अफवाहें फैलाते फिरते हैं, उनके साथ क्या है? लनुगरियन्नका बिहिम, हम जरूर पीछे लगा देंगे तुझको उनके, हम आप सल्लल्लाहु अलैहि वसल्लम को इनके पीछे लगा देंगे, इन पे मुसल्लत कर देंगे, आप सल्लल्लाहु अलैहि वसल्लम को इजाजत दे देंगे कि वो इनके खिलाफ महाज़ आराई करें,
ان کے خلاف کوئی جنگ کریں. ثم لا یجاورونک فیہا, پھر نہیں وہ آس پاس آپ کے آس پڑوس میں آپ کے ہمسائیگی میں رہ سکیں گے اس میں, الا قلیلا مگر بہت تھوڑے, یعنی پھر یہ آپ کی ہمسائیگی میں نہیں رہ سکیں گے. اس کا مطلب کیا ہوا, مدینہ چھوڑنا پڑے گا ان کو, ان کو جلا وطن کر دیا جائے گا, ان کو یہاں سے بھگا دیا جائے گا. منافقین کے لیے اس میں ایک وارننگ دی گئی کہ تم لوگوں کو خوفزدہ کرتے ہو نا, کہ لوگ سہمے رہے لوگ, اللہ کی طرف سے تمہارے لیے وارننگ ہے. ایسا ہوا تو نہیں کہ آپ صلی اللہ علیہ وسلم نے پھر ان کو اس طرح سے ان کے ساتھ کیا ہو, اور آگے بھی جو بات آ رہی ہے, لیکن ان کے لیے ایک بہت بڑی وارننگ تھی کہ اگر تم باز نہ آئے اپنی حرکتوں سے تو یہ ہوگا تمہارے ساتھ. پھر آگے بھی انہیں کیا, ملعونین لعنت کیے گئے ہیں, اینا ما ثقفوا اخذوا وقتلوا تقتیلا, جہاں کہیں وہ پائے جائیں پکڑے جائیں اور قتل کیے جائیں قتل کیا جانا, یعنی یہ ان کے لیے حکم دیا گیا, یہ خوفناک قسم کی دھمکی ان کے لیے, کہ ایسے لوگوں کے ساتھ یہ ہونا چاہیے پھر کہ ان کو مار دیا جائے قتل کر دیا جائے, ختم بات. اب اس کے بارے میں دو آ رہا ہے مفسرین کی, ایک رائے ہے کہ ان کے خلاف یہ بدعا ہے, سخت وعید ہے کہ اللہ کے ہاں ان کا کتنا برا مقام ہے, یہ بتایا گیا کہ یہ لعنت زدہ ہے اور یہ ان کے ساتھ ہونا چاہیے, اور نمبر ٹو یہ ان کی سزا ہے کہ ان کو یہ جو یہ کام کر رہے ہیں اس کی اتنی بڑی سزا دنیا میں ہے تو آخرت میں ان کا کیا مقام ہوگا. یہ اللہ کا غضب شو کر رہی ہے آیت اصل میں, کہ جو نبی صلی اللہ علیہ وسلم کی عزت پہ حملے کرتے ہیں ان کے گھر والوں تک کو نہیں چھوڑتے, اور عذاب میں تو آپ کو پتا ہے انہوں نے کیا کیا تھا, ہمارے تو گھر کھلے پڑے ہیں, ہمیں تو جانے دیں, ہمارے تو گھر غیر محفوظ ہیں, اور پھر سنسنیاں خام خواہ پھیلا دیتے, بس آ گئے ہیں وہ, اب تو ختم, اب تو یہ ہوگا اب وہ ہوگا, اور یہ کہاں کی باتیں کر رہے ہیں, یہ روم اور فارس کی فتح کی باتیں کر رہے ہیں, کھانے کو کچھ ہے نہیں, اور چلو چلو واپس چلو لوگوں, اب چھوڑو ان کو, اب واپس چلو جو ہمارا دین تھا اسی کی طرف واپس چلو, اور وہی اسی یثرب کی طرف واپس چلو. اس طرح کی باتیں کرتے تھے کہ جس سے لوگوں کا مورائل ڈاؤن کر دینا, لوگوں کو بس ڈس اپوائنٹ کر دینا, مایوس کر دینا. تو اس میں یہاں پہ ہمیں ان ساری باتوں کا پتہ چلا, یہ افواہیں اڑانے کا بھی, میں نے دلوں کی بیماری کا بھی بتا دیا کہ عورتوں کے ساتھ چھیڑ چھاڑ کرتے تھے, یہ بھی اب دیکھیں یہ بھی چیز آج بھی موجود ہے, افواہیں پھیلانا بھی آج بھی موجود ہے. ہاں منافقت کا ہم کسی کو ایسے نہیں کہہ سکتے فلاں منافق ہے یا یہ ہے, کیونکہ دلوں کے حال اللہ ہی بہتر جانتا ہے, مگر یہ جو دو کام ہیں یہ آج بھی ہو رہے ہیں, اور افسوس سے کہنا پڑتا ہے وہی بات ہے کہ آج بھی وہی کر رہے ہیں جو کہ اپنے آپ کو مسلمان کہتے ہیں. آپ سب سے زیادہ یہ چیزیں دیکھیں جو ہمارے ملک میں مسلمان لوگ ہیں, وہ آوازیں بھی کس رہے ہیں, وہ پیچھے گانے گاتے پھر رہے ہیں, وہ کبھی کچھ کر رہے ہیں, کبھی ہوٹنگ کر رہے ہیں, کبھی پیچھے پیچھے چل پڑتے ہیں, اس طرح کی چیزیں آج بھی موجود ہیں. نہیں یہ تو کن کے کارنامے تھے اس زمانے میں. اب ان لوگوں کا تو یہ علاج کیا گیا, ساتھ ساتھ عورتوں کو کہا گیا کہ تم لوگ بھی جلباب لو تاکہ ان لوگوں کو موقع نہ ملے. اب حضرت زینب کے نکاح کے موقع پر انہوں نے کیا کیا تھا, وہ بھی منافقین تھے, دن ان کے دلوں میں بیماری تھی, انہوں نے کتنا پروپوگینڈا کیا, اتنا کیا کہ خالص جو مسلمان تھے نا, جو یعنی ہر ایک مسلمان کا ایک جتنا لیول نہیں ہوتا ایمان کا, تو وہ جو تھوڑا ویک ایمان والے ہوتے ہیں ان کو اپنے ساتھ ملا لیتے تھے, وہ مطلب اندر سے دل سے منافق نہیں تھے, یعنی ایسے کوئی فائدے کے لیے نہیں مسلمانوں کے ساتھ لگے ہوئے تھے, لیکن کمزور ایمان والے تھے. اب وہ بھی ان کی ہاں میں ہاں ملانے لگتے تھے, تو ان کی جو یہ حرکتیں تھیں نا یہ دوسروں کو بھی متاثر کرتی تھیں, سارے معاشرے میں یہ ایک خرابی کا باعث تھے. تو ان کا یہ انجام بتایا گیا کہ یہ نہیں تم باز آئے نا تو تم دیکھنا یہاں سے جلا وطن بھی کیے جاؤ گے, جہاں پائے جاؤ گے وہاں قتل کیے جاؤ گے, یعنی اب تمہیں برداشت نہیں کیا جائے گا اگر تم باز نہ آئے. تو یہ اس لیے تاکہ ان لوگوں کو ایک وارننگ دے کے چھوڑا جائے, یہ اپنی اصلاح کر لیں, باز آ جائیں, اگر پہلے نہیں ڈرتے تھے تو ابھی ڈر جائیں. اور واقعی اس کے بعد کافی حد تک ان کا زور بھی ٹوٹ گیا تھا, کافی حد تک ان کی یہ چیزیں ختم ہو گئی تھیں. یہ سنت اللہ ہے, اللہ کا طریقہ ہے, سنت اللہ فی الذین خلو من قبل, اللہ کا طریقہ یہ ان لوگوں کے معاملے میں بھی جو گزر چکے اس سے پہلے, یعنی پہلے بھی جو انبیاء آئے ہیں ان کے ساتھ بھی کئی منافقین لگ جاتے تھے, تو ان کے ساتھ بھی اللہ تعالیٰ کا یہی طریقہ ہے کہ ایسے لوگوں کے ساتھ یہ ہونا چاہیے. جو مسلمانوں کے سچے مومنوں کے ساتھ ایسا کرتے ہیں, ان کی عورتوں کے ساتھ اس طرح سے کریں. یہ زیب نہیں دیتا کسی ایمان والے کو کہ وہ ایمان والی عورت کے ساتھ ہی اس طرح سے کی حرکتیں کریں, اور نہ ہی کسی ایمان والے کو یہ زیب دیتا ہے کہ وہ افواہیں پھیلائے جس سے لوگ سہم جائیں. یہ پھر ایمان والا نہیں ہو سکتا, پھر ان کے دلوں میں ضرور بیماری ہے, منافقت ہے. وَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ تَبْدِيلًا, اللہ کی سنت کو تم بدلتے بھی نہیں دیکھو گے, چینج ہوتے بھی نہیں دیکھو گے. پچھلے نبیوں کے ساتھ بھی یہی تھا, ان کی قوموں میں جو منافق آئے ان کے ساتھ یہی طریقہ تھا, اب بھی یہی طریقہ ہے. ایسا نہیں ہوا کہ اب اس امت میں جو منافقین ہیں ان کے ساتھ کچھ زیادہ اچھا کیا جائے. اب یہ انسان سوچتا ہے نا کہ ہم بھی وہی کام اگر کریں گے جو پچھلی قوموں نے کیے تو کوئی بات نہیں ہے, ہم تو امت محمد ہیں, ہمیں تو معاف کر دیا جائے گا. اللہ غفور الرحیم ہے اگر ہم کہیں گے ہم امت ہی ہیں, تیرے نبی کے آخری نبی کے امت ہی ہیں. نہیں, اللہ تعالیٰ نے فرما دیا اللہ کا طریقہ بدلا نہیں کرتا, یہ اللہ کی سنت ہے. جو پچھلوں کے ساتھ ہوا اسی طرح اگلوں کے ساتھ بھی ہوگا. ایسے نہیں ہے کہ آپ کو بہت چاہیتے ہیں کہ آپ کے ساتھ وہی کام کریں گے تو کچھ بھی نہیں ہوگا, پچھلوں کو تو اس کے اوپر عذاب آ گئے. یہ دنیا میں نہیں تو اس بندے کو انڈیویجولی دنیا میں بھی مل سکتا ہے, اور آخرت میں تو ملے گا پھر اگر وہی کام کیے جو پچھلی امتوں نے کیے تھے. یسألک الناس عن الساعة, لوگ پوچھتے ہیں آپ سے گھڑی کے بارے میں. کون سی گھڑی؟ قیامت کی. قیامت کا ایک نام ہے الساعة. کیوں؟ ساعة کا مطلب ہوتا ہے گھڑی, پل. اس لیے کہ جب قیامت آنی ہے نا تو ایک پل بھی نہیں لگنا, اتنی اچانک آ جانی ہے. ایسے مطلب ہے جیسے آپ یہ سوچیں کہ ایسے نہیں ہوگا کہ کوئی وارننگ سائنس پہلے آ رہے ہیں پھر اس کے بعد اچھا آج قیامت آنی ہے تو آج صبح سے بہت اندھیرا چھا گیا اور صبح سے کوئی زلزلے شروع ہو گئے, ایسے کچھ نہیں ہوگا. بڑا آرام سے کمفرٹیبلی سب چل رہا ہوگا, بازار کھلے ہوں گے, جابس کھلی ہوں گی, لوگ اسکول جا رہے ہیں, کالج جا رہے ہیں, بزنسز کھلے ہوں گے, دکانیں کھلی ہوئی ہیں, اور کوئی کپڑا پھیلائے ہوئے اور دکھا رہا ہے لوگوں کو, کوئی اپنی حوض صحیح کر رہا ہے, یعنی نارمل کے اپنے کام کر رہے ہیں لوگ. اتنی اچانک ایک دم سے آ جائے گی قیامت, ایک گھڑی بھی نہیں لگنی اس میں, اس لیے اس کا نام الساعة ہے. اب یہ لوگ آپ سے پوچھتے ہیں الساعة کے بارے میں, کون پوچھتے تھے؟ زیادہ تر تو لوگ پوچھتے تھے جو کافر تھے, جو اس طرح سے انکار کرنے والے تھے. وہ انہوں نے ایک مشغلہ سا بنا لیا تھا, کیونکہ نبی صلی اللہ علیہ وسلم آخرت کے حالات اتنے زیادہ بیان کرتے تھے, اتنے زیادہ بیان کرتے تھے, اتنا اس سے ڈراتے تھے کہ یہ لوگ جو انکار کرنے والے تھے نا, ان کے پاس ایک یعنی ایک جوک سا ہاتھ لگ گیا تھا, اچھا بتاؤ نا پھر کب آنی ہے وہ جس کے بارے میں تم کہتے, اتنا ڈراتے رہتے, کب آنی, کب ہے وہ, یعنی اس طرح سے. یہ نہیں تھا کہ ان کو کوئی بڑی فکر تھی, ہائے ہم قیامت آئی تو کیا ہوگا, ایسا نہیں تھا, بلکہ ویسے ہی فن سے مذاق اڑانے کے لیے, انکار کرنے کے لیے. جس نے ایک صحابی نے واقعی سیریسلی سوال کیا تھا نا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم قیامت کب آئے گی, تو آپ صلی اللہ علیہ وسلم نے اس کا جواب ان صحابی کو یہ دیا تھا کہ تم بتاؤ تمہاری تیاری کیا ہے. کیا مطلب؟ کہ یعنی تمہاری تیاری کیا, یعنی فکر تمہیں اس چیز کی نہیں ہونی چاہیے کہ قیامت کب آنی ہے, فکر اس چیز کی ہونی چاہیے کہ جس دن قیامت آ گئی, مجھے اللہ کے سامنے کھڑے ہونا ہوا, اس دن میرا کیا بنے گا, اس دن اللہ مجھ سے راضی ہوگا یا نہیں ہوگا, اس دن کی میری حالت کیا ہوگی, اس کے لیے میں نے کیا بنایا ہے اپنے لیے, میرے پاس کیا تیاری ہے. وہ جب بھی آئے تم اپنی تیاری کی فکر کرو. اب بعض دفعہ ہم قیامت کی بعض نشانیاں دیکھ کے سوچتے ہیں نا, ابھی تو نہیں آنی, ابھی تو کافی وقت ہے, ابھی تو یہ بھی نہیں ہوا, یہ بھی نہیں ہوا, عیسیٰ علیہ السلام نہیں آیا, فلاں نہیں آیا, تو اس کی ہمیں نہیں فکر ہونی چاہیے کہ بھئی یہ تو نشانیاں نہیں پوری ہوئی یا کیا ہے, اور ہم بے خوف ہو جائیں کہ ابھی بڑا ٹائم پڑا ہوا. اس لیے کہ پتہ نہیں ہے کہ موت کب آ جائے, کیونکہ الساعة کا مطلب موت بھی ہے, کیونکہ موت انسان سے قیامت ہی ہے. یہ حدیث سے پتہ چلتا ہے کہ انسان کی قیامت اس وقت شروع ہو جاتی ہے جب اس کی موت آ جاتی ہے, اور وہ موت بھی جو ہے وہ کیسے آنی ہے, وہ بھی تو کسی نے بتا کے نہیں آنا کہ آج آ رہی ہے, کل آ رہی ہے, شام کو آ جائے گی,
اللہ اکبر, موت بھی اچانک آ جانی ہے تو اس کی بھی یہ نہ سوچو کہ میں بڑھاپے میں ٹھیک ہو جاؤں گا, ابھی تو میرے پاس بہت ٹائم ہے. اس کی نشانی بھی نہیں پوری ہوئی کیونکہ موت تو آتی بڑھاپے میں, جب میں وہ 70-80 سال کی جاؤں گی تب مجھے سر سے کرو گی, تب میں صحیح ہو جاؤں گی. تمہیں کیا پتا, تمہیں کیا پتا کہ کتنی وہ اچانک آ جائے, اس نے بتا کے نہیں آنا, اس کی کوئی ایسی نشانیاں نہیں جو پوری ہونی ہیں تو پھر آئے گی, وہ کبھی بھی آ سکتی ہے. پھر توبہ کا تمہیں چانس ملے یا نہ ملے یہ نہیں پتا. شیطان سکھاتا ہے ابھی نہ توبہ کرنا, ابھی توبہ نہ کہیں کر بیٹھنا, ابھی بہت ٹائم پڑا. یہ حجاب وغیرہ جلباب اس وقت لے لینا جب تمہارے بچے بڑے ہو جائیں, بڑھاپا آ جائے گا تو پھر لے لیں گے, ابھی جلدی کیا ہے. یہی بات شیطان نے یوسف علیہ السلام کے بھائیوں کو سکھائی تھی, جو نبی کے بیٹے تھے, شیطان نے ان کو بھی نہیں چھوڑا تھا. ہمارے جیسے کیا ہیں لوگ, ہمیں بھی آگے کہتا بڑی لمبی زندگی پڑی بھی ہے, ابھی ہو جائے گا. واقعی جو کام آج نہ کیا نا تو کل کے اوپر اگر ڈال دیا تو ہونا ہی نہیں. کتنی دفعہ یہ آیتیں پڑھ چکے ہیں پھر بھی ہم ٹف سے مس نہیں ہوتے, کیوں؟ اس لیے ہم کل پہ ڈال دیتے ہیں, کر ہی لیں گے نا, ہم نے کب کا نہیں کریں گے, کر لیں گے کر لیں گے کر لیں گے, وہ کر لیں گے. وہ گے کبھی بھی نہیں ہونا, جس نے آج نہ کیا کبھی نہیں ہوگا. آج جس پوزیشن میں بھی ہو اس میں بھی کر لو, اس لیے کہ پتہ نہیں کل آئے گا کہ نہیں آئے گا, وہ کل نہیں آتا. اور جب ہم یہ سوچتے نا نہیں بس یہ کام ہو جائے اس کے بعد میں کروں گی, شادی ہو جائے اس کے بعد کروں گی, یہ ہو جائے اس کے بعد کروں گی, فلاں ہو جائے اس کے بعد, تو یہ سوچیں کہ آپ کو کیا پتا کہ اس کے بعد تک کی آپ کو پاس زندگی ہو یا نہیں ہو. ہو سکتا ہے کہ اسی عمل کے دوران موت آ جائے, اسی ٹائم پہ موت آ جائے جب ہم سوچ رہے ہیں اس کے بعد کروں گی, اسی کے اندر موت آ گئی تو کیا ہوگا. جس حال میں مریں گے نا اسی حال میں اٹھیں گے, اگر برائی کرتے ہوئے اللہ کی نافرمانی کے دوران مر گئے تو اسی حال میں قیامت کے دن اٹھیں گے. آج تو اتنا بدنامی کا ڈر لگتا ہے کہ ہائے اللہ فلانے کو نہ پتا چل جائے, اس کو نہ پتا چلے, اس وقت کیا ہوگا جب اسی برائی کرتے ہوئے اٹھو گے تو پھر اس کے اس وقت جب ساری مخلوق دیکھ رہے ہوگی اس وقت نہ بدنامی ہوگی. اور جو کہہ رہے تھے توبہ کر لیں گے, آپ کو کیا پتا کل ہماری ایمان کی کیا حالت رہتی ہے, کل ہمیں توفیق توبہ کی ملتی بھی ہے کہ نہیں ملتی, ہمیں یا ہم آگے اور بڑھ جاتے ہیں یا ہمیں واقعی پچھتاوا ہوتا ہے اس پہ. آج تو ہو رہا ہے, آج تو لگ رہا ہے کہ یہ غلط ہے, میں غلط کر رہی ہوں, لیکن توبہ آج نہیں کروں گی وہ کل کروں گی. کل کیا پتا یہ چیز مجھے غلط ہی نہ لگے, کل ہو سکتا ہے اس کے اوپر میں اتنی ڈھیٹ ہو جاؤں کہ اس کے بعد مجھے لگے کہ یہ کوئی ایسی بات نہیں اور میں نڈر ہو جاؤں. توبہ کی توفیق بھی اللہ تعالیٰ چھین لیتا ہوتا ہے. اور جو یہ سوچے کہ میں موت کے وقت توبہ کر لوں گا, میں اس وقت توبہ کر لوں گا, ایک تو موت کا وقت نہیں پتا وہ تو سب کو, لیکن دوسرے ایک بات یاد رکھیے, فرعون نے بھی مرتے وقت توبہ کی تھی تو قبول ہو گئی اس کی توبہ. اللہ تعالیٰ نے آگے کیا فرمایا, الان اب جا کے, اب تجھے توبہ یاد آئی ہے. جب بالکل جان نکلنے لگی ہے حلق میں پہنچ گئی تب ہم توبہ کر لیتے ہیں. سورہ نساء میں اللہ تعالیٰ نے فرمایا ایسی توبہ نہیں قبول ہوتی, جب انسان اس کے پاس موت آ جائے تو اس وقت وہ کہے اب میں توبہ کر رہا ہوں, ایسی توبہ نہیں قبول ہوتی. آیت نمبر نہیں مجھے اب یاد مگر آپ شروع میں دیکھ لیجئے گا چوتھے پارے میں. یہ نہیں توبہ ہوتی کہ انسان موت کے وقت کہے, تو اگر قیامت نہیں بھی آتی ہماری زندگیوں میں تو موت تو آنی ہے نا, موت کی کیا تیاری ہے, موت کے ساتھ ہی قیامت اس لیے شروع ہو جاتی. یہ جو حدیث ہے وہ یہ اسی لیے تو بتایا گیا کہ کیسے قیامت شروع ہو جائے گی, کیونکہ حساب کتاب شروع ہو جانا, یہ قبر میں جاتے ہی تم ان کے نکیر آ جائیں گے, ان کے سوال جواب شروع کر دینا. جو انسان کے اوپر جو حالات ہیں جزا یا سزا کے وہ بھی شروع ہو جائیں گے, جزا ہے تو وہ بھی ملنی شروع ہو جائے گی, سزا ہے تو وہ بھی ملنی شروع, تو قیامت تو شروع ہو گئی نا. سورہ نحل میں اللہ تعالیٰ نے فرمایا قیامت کا معاملہ تو پلک جھپکنے کی طرح یا اس سے بھی زیادہ قریب, یعنی اتنا قریب سمجھو اس کو, اتنا قریب, چاہے وہ موت کی شکل میں ہے یا بڑی قیامت کی شکل میں, کیونکہ یہ چھوٹی قیامت تو یہ موت ہے ہی. اور اگر کوئی سوچتا ہے کہ نہیں पता नहीं, हो सकता हम बीमार हों, फिर हमें पता चल जाए, फिर डॉक्टर जवाब दे दें, फिर हमें पता चल जाएगा कि हमारी मौत आ रही, तो फिर हम तौबा कर लेंगे। याद रखें, उस वक्त भी हमें नहीं पता कि अमल की तौफीक मिले या नहीं। कुछ लोगों को, ऐसों को भी देखा है कि बीमारी की हालत में कोमा में चले जाते हैं, साल साल कोमा में पड़े हुए हैं। अमल तो बंद हो गया ना, तौबा का दरवाजा तो बंद हो गया। अब चाहे उनकी सांसें चल रही हैं, जिंदगी चल रही है, उनकी डेट कोई 2 साल बाद की है, कोई 3 साल बाद की, वो कोमा में ही पड़े हुए हैं, लेकिन दरवाजा बंद हो चुका उनके लिए। या कोई नेकी मैंने करनी है तो फिर मैं अब उस वक्त कर लूंगी, तो उस वक्त तो हिम्मत ही नहीं रहती। बिस्तर में या अस्पताल के पड़े होते हैं, क्या हिम्मत होती है। अल्लाह अकबर। कुल इन्नमा इल्मुहा इंदल्लाह। आप कह दीजिए नबी कि इसका इल्म अल्लाह के पास है। यानी कोई शायद सोचे कि आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के नबी हैं, तो हो सकता है कि आपको पता हो कि जो है क़यामत कब आनी है। तो इसका इल्म तो सिर्फ अल्लाह के पास है। किसी कोई एक आलिम थे, कोई टीवी पे बता रहे थे, दर्स दे रहे थे, तो उन्होंने कहा कि किसी को नहीं इल्म है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को क़यामत का इल्म था, लेकिन आपने बताया नहीं, इसलिए क्योंकि मतलब वो अल्लाह की तरफ से इल्म था, आपको पर्सनल इल्म नहीं था इसलिए। हालांकि कुरान साफ कहता है कि इसका इल्म सिर्फ अल्लाह के पास है। और वो जो हदीस जिब्रील है, जिसमें जिब्राइल अलैहिस्सलाम आए और पूछा गया क़यामत कब आनी है, तो आपने फरमाया जितना पूछने वाले को इल्म है उतना ही बताने वाले को इल्म है। यानी कि जैसे तुम्हें नहीं पता, इसी तरह मुझे भी नहीं पता। तो सारी हदीसें, सारा कुरान एक तरफ करके और ये जवाब दे दिया कि वो जो आप सल्लल्लाहु अलैहि वसल्लम को इल्म है। नहीं, कैसी बात है, जबकि अल्लाह ताला फरमा रहे हैं कुल, आप कह दीजिए इसका इल्म अल्लाह के पास है, यानी मेरे पास नहीं है, मेरे से ना पूछोगे कब आनी है। अल्लाह अकबर। सहाबा कराम कयामत के आने से इतना डरते थे, इतना डरते थे कि कोई आंधी तूफान आ जाता, कोई ऐसी आसमानी आफत आती, तो वो कहते थे कि पता नहीं क्यामत आ गई है। तेज आंधी भी चलती थी तो वो डर जाते थे, शायद क्यामत तो नहीं आ गई। इतनी क्यामत उनके जहनों में छाई हुई थी, इतना इसका ख्याल था उनके अंदर। हमें तो कितनी कितनी चीजें हो जाती हैं, हमें ख्याल ही नहीं आता कि क्यामत तो नहीं आ गई। हमा युदरी का लाल तकुनु करीबा। और क्या चीज बताए तुझको, शायद के कयामत करीब ही आ लगी हो। अल्लाह अकबर, तुझे क्या चीज ये बताए, हो सकता है वो करीब ही हो। और अगर इसको मौत की शक्ल में लिया जाए तो तुम्हें क्या पता, वो करीब ही खड़ी हो, शायद मौत करीब ही खड़ी हुई है, यही कहीं है, आने ही वाली है। अगली सूरतों में एक में आता है ना कि वो कहते हैं कि वो दूर है और हम कहते हैं करीब है। यानी इंसान कहते हैं वो बड़ी दूर है और अल्लाह फरमाता है करीब। क्या चीज बताए तुझको, यानी ये भी एक मुतवज्जो करने के लिए इस तरह से कलाम होता है ना, वमा युदरी का, क्या चीज तुझे बताए, कैसे समझाया जाए तुम्हें कि शायद कि वो करीब ही है। अल्लाह ताला ने वमा अदराक भी फरमाया, अलकारिया तुम अलकारिया वमा अदराक अलकारिया। तो कारिया खड़खड़ा देने वाली, खड़खड़ा, जब वो खड़खड़ा देगी, जैसे कोई चीज शेक होने लगती ना, खड़खड़ खड़खड़ होनी, वो खड़खड़ा देने वाली, तुम्हें क्या पता वो क्या है खड़खड़ा देने वाली। इसी तरह वमा युदरीका है, माना एक ही है, लेकिन जब जब वमा अदराका आया ना, तो अल्लाह ताला ने आगे कोई जवाब दिया उसका, और जब वमा युदरीका आया तो कोई जवाब नहीं है इसका, बस ये बता दिया गया क्या चीज तुझे पता है। कितनी ये आयात हमारे लिए आंखें खोल देने वाली है, अगर इन पे तवज्जो करें, अल्लाह कबूल करे हम सबसे ये सीखना और हमारे अमल में लिया इन आयात को। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुक व नतूबु इलैक। तिलावत सुनिए।
या अय्युहन नबी कुल लिअज़्वाजिक व बनातिक व निसाइल मुमिनीन युदनीना अलैहिन्न मिन जलाबिबिहिन्न। حبيبهن ذلك أدنى أن يعرفن فلا يؤذين وكان الله غفورا رحيما لئن لم ينتهي المنافقون والذين في قلوبهم مرض والمرجفون في المدينة لنغرينك بهم ثم لا يجاورونك فيها إلا قليلا ملعونين أينما ثقفوا أخذوا وقتلوا تقتيلا سنة الله في الذين خلوا من قبل ولن تجد لسنة الله تبديلا يسألك الناس عن الساعة قل إنما علمها عند الله وما يدريك لعل الساعة تكون قريبا.